हमारे अजीजों का बोलना हमारा बोलना है, हमारे साथियों की गुफ्तगू हमारी गुफ्तगू है। अच्छी तरह से वजाहत की गई और इसमें कोई कसर फरोगजाश नहीं की गई है, तो हम आपकी ख्वाहिश व फरमाइश के मुताबिक मैं कोशिश करता हूँ। अव्वल तो ये कहा गया कि हरचंद की अली ज़ाहिर के नज़दीक एक ही आदम का तसव्वुर है, लेकिन हकीकत में बेशुमार आदम हुए हैं और होते रहेंगे। वजह इसकी ये है कि कायनात और खुदा की बादशाही आज से या किसी ख़ास दौर से नहीं है, वो तो हमेशा से है। सबसे पहले खुदा का तसव्वुर किया जाए कि खुदा को कब से होना चाहिए, सवाल पैदा नहीं होता है कि हम खुदा के लिए कब का लफ्ज़ इस्तेमाल करें और सवाल करें, वो तो है ही हमेशा और उसके न होने की कोई वजह ही नहीं। फिर ये तो खुदा की ज़ात की बात हुई, आप सिफात के बारे में कुछ कहिए। क्या खुदा की सिफात उसकी ज़ात में बाद में पैदा हुई, या जिस तरह उसकी ज़ात कदीम है हमेशा है, इसी तरह उसकी सिफात भी कदीम है। पी नसर खसरो फरमाते हैं कि सिफातो ज़ाती उ हर दो कदीम अस्त शुदन वाकिफ अजू सिरी अजीम अस्त, न सिर्फ खुदा की ज़ात कदीम है बल्कि उसकी सिफात भी कदीम है। लेकिन किस तरह कदीम है खुदा की ज़ात और किस तरह खुदा की सिफात कदीम है, इससे बाखबर हो जाना बहुत बड़ा राज है, बहुत बड़ा सिर है, आसान नहीं है। बहरहाल अब हम आते हैं कि खुदा की सिफत का ताल्लुक किस तरह से है। हमने बारहा कहा है कि खुदा की हर सिफत के दो सिरे हैं, एक सिरा खुदा की तरफ है और दूसरा सिरा मखलूक की तरफ है। फॉर एग्जाम्पल आप खालिकियत की सिफत को लीजिए कि खुदा क्रिएटर है, अगर इसमें आप मखलूक को एक तरफ रखते हैं और खुदा को तन्हा रखते हैं तो फिर इसमें खालिकियत का तसव्वुर नहीं बनता। खुदा की सिफत ही खालिकियत के लिए मखलूक का होना ज़रूरी है। इसका मतलब ये हुआ कि खुदा हमेशा क्रिएशन करता है, तख्लीक करता है। अब इस मकाम पर आकर मैंने हज़रत मौलाना इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि के इरशाद की एक तशरीह की कि यह इमाम का कौल है, इमाम ही ने इनकलाबी तौर पर यह बता दिया कि क्रिएशन आज की बात नहीं है, ये कोई नई बात नहीं है, खुदा हमेशा तख्लीक करता रहता है। फिर आइए इतनी सी वजाहत के बाद किस्से आदम की तरफ आते हैं। तो आदमों का कोई शुमार नहीं, आदमों की कोई इब्तिदा नहीं, आदमों की कोई इंतहा नहीं, किसी भी दौर के एतबार से एक बहुत बड़ी शख्सियत आदम आदम करार पाती है, इस लिहाज से लोग अपने उस दौर को देखते हैं और उनकी निगाह दौर तक में दूध होती है, लिहाजा उस दौर के एतबार से किसी एक आदम को लेते हैं। और ला इंतहाई और ला इब्तदाई का इल्म वो नहीं समझते हैं। यहां पर मिसाल के तौर पर उस आदम को लिया गया है जो सैलून में सरंदीप में हुआ था, जिसको अरबी में सरंदीप कहते हैं, उनका नाम भी है, मकाला आपके सामने है। और जिन बुजुर्ग ने इस किस्से को बयान किया है उनका नाम भी है। तो ये एक इनकलाबी बात है और शायद सुनने में आया है कि किसी मोमिन ने जिसकी हिम्मत थी हजरत मौलाना इमाम सुल्तान मोहम्मद शाह सलवातुल्लाह अलैह से पूछा कि आदम से पहले कौन था, फरमाया आदम। फिर पूछा गया कि उससे पहले कौन था, फरमाया आदम। इमाम ने फरमाया जितनी दफा तुम इस सवाल को दोहराओगे उतनी दफा यही जवाब मिलेगा कि आदम, इसलिए कि आदमों की इब्तिदा नहीं इंतहा नहीं। इससे वो बाउंड्री हट जाती है जो आपके तस्वुरात के सामने थी और फिर आप उससे आगे क्रॉस करते हैं। देखिए कुरान में एक आयत है सूरह यासीन में, وَجَعَلْنَا مِنْ بَيْنَ أَيْدِهِمْ سَدًا وَمِنْ خَلْفِهِمْ سَدًا فَأَغْشَيْنَاهُمْ فَهُمْ لَا يُبْصِرُونَ। हमने उन मुनकिरीन के आगे भी एक दीवार खड़ी कर दी और पीछे भी एक दीवार खड़ी कर दी, फिर उनको छुपाया और अब वो ना तो आगे की तरफ देख सकते हैं ना पीछे की तरफ देख सकते हैं। तो फिर सब ऐसे नहीं हैं, बहुत से लोग या थोड़े लोग ऐसे भी हैं जिनके सामने खुदा ने ये दीवार खड़ी नहीं की और उनके पीछे भी ऐसी दीवार नहीं है, वो आगे की तरफ देखते हैं और पीछे की तरफ भी देखते हैं, यानी माजी की तरफ देखते हैं और मुस्तकबिल की तरफ देखते हैं और वो देख सकते हैं, या यूं कहा जाए कि वो अजल का तसव्वुर करते हैं और अबद का तसव्वुर करते हैं। ये खुदा का इनाम है। तो आदम की तरक्की किस बात से हुई थी? खुदा की सुन्नत में कोई तब्दीली नहीं, उसकी सुन्नत हमेशा एक जैसी रहती है। वो सुन्नत यही है कि उसका एक इस्मी आजम है। अगर वो इस्मी आजम किसी को दिया गया तो उसी एक इस्म के साथ कुल अस्मा आ जाते हैं और तमाम अस्मा खजाइन है इल्म हिकमत के, फिर उसको इल्मुल अस्मा आ जाता है। इल्मुल अस्मा बेजाहिर इसका तर्जुमा नामों का इल्म, लेकिन कौन से नाम, कौन से अस्मा? लोग कहते हैं कि आदम ने फरिश्तों को जाहिरी चीजों के नाम सिखाए थे, कहा कि यह दरख्त, कहा कि यह पत्थर, कहा कि यह पानी, कहा कि वो गाय, वो गधा, ये ऊंट, वो घोड़ा। اور خدا اپنے ایسے خلیفے پر فخر کرتا ہو جو وہی بات لوگوں کو بتاتا ہے جو عوام از خود جانتے ہیں، بڑے ہونے کے ساتھ ساتھ ان تمام چیزوں کے نام وہ جانتے ہیں، کوئی ان کو نہیں سکھاتا ہے، اتنی عام بات ہے اور معمولی بات ہے. ایسا نہیں، علم الاسماء سے خدا کے ناموں کا علم مراد ہے، لیکن پھر بھی ایک قدم آگے بڑھے. ہمارے بزرگان دین نے اس کی تشریح اس طرح سے کی، علمی حقائق اشیاء، تمام اور کل چیزوں کی حقیقت کا علم. اب آپ سوچیں اس سے کون سی چیز باہر ہو سکتی ہے؟ تمام چیزوں کی حقیقت کا علم، کہ ہر چیز کیسی ہے. اور علم کی خاصیت بھی یہی ہے کہ پیر ناصر خسرو نے اپنی کتاب وجہ دین میں جہاں علم پر ڈسکس کیا ہے تو علم کی ڈیفینیشن کو بتایا ہے کہ علم کس چیز کا نام ہے. علم وہ ہے جس سے کہ ہر چیز کی حقیقت کو معلوم کی جا سکتی ہے، اور علم سے اگر حقیقی ہے تو کوئی چیز نہیں بچتی، اور کسی بھی چیز کی حقیقت علم سے نہیں بچ سکتی، یعنی اس سے باہر نہیں ہے. تو علم وہ ہے. چنانچہ علم الاسماء جو حضرت آدم کو دیا گیا ایسا علم تھا کہ اس میں تمام چیزوں کی حقیقتیں روشن ہو جاتی تھیں. آپ اس کو دوسرے لفظ میں معرفت بھی کہہ سکتے ہیں. معرفت بھی یہی ہے کہ جب آپ معرفت کے اعلیٰ مقام پر پہنچ جائیں گے تو اس وقت ہر چیز کی حقیقت، ہر چیز کی حقیقت یعنی تمام چیزوں کی حقیقتیں آپ کے سامنے روشن ہو جائیں گی. آدم کو یہ علم دیا گیا تھا. نظام یہ تھا کہ ہر چیز کا ایک مرکز ہوا کرتا ہے، تو خدا کے کل ناموں کا ایک مرکز ہے، وہ اسم اعظم ہے. اسم اعظم دراصل خدا کا زندہ نام ہے، خدا کا خلیفہ ہے. اپنے زمانے میں پیغمبر خدا کے اسم اعظم ہے، اور اپنے وقت میں امام زمان خدا کے اسم اعظم ہے، اور خدا کا اسم زندہ ہوا کرتا ہے. پھر وہ خدا کا زندہ نام جب چاہیں تو کسی کو ایک لفظ، ایک اسم دیتا ہے یعنی امام، اور اس اسم کو اپنا نمائندہ قرار دیتا ہے. اب اس اسم میں، لفظی اسم میں بہت سی خصوصیات منتقل ہو جاتی ہیں امام کی بدولت، یا یوں کہنا چاہیے کہ اگر شرطیں پوری کی گئیں اور مکمل فرمان برداری کی گئی تو امام اپنے مرید کو جو اسم دیتا ہے اسی اسم میں امام کا ظہور ہوتا ہے. یہ ہوا اسم اعظم کا کامیاب ہو جانا. برجانی من چنوری امامی زمن بتاب، لیل السرار بودم شمس الضحا شدم. پیر ناصر خسرو کہتے ہیں جب میری جان پر، جب میری روح پر زمانے کے امام کا نور طلوع ہو گیا تو میں روزی روشن کی طرح روشن ہو گیا، تابان و درخشان ہو گیا، حالانکہ میں از خود کیا تھا، تاریک رات تھا. لیکن इमाम का नूर, जमाने के इमाम का नूर मेरे अंदर तुलू हो गया, तो नूर की सूरत में इमाम अपने मुरीद में आ जाता है। इसी तरह हजरत आदम ने इस्मे आज़म का जिक्र किया और मैं अरबी पोर्शन पढ़कर सुनाता हूँ। وَإِنَّ آدَمَ فِي نَفْسِ الْحَقِيقَةِ بِشَرْحِ التَّاوِيلِ إِنَّمَا كَانَ أَحَدٌ مُسْتَجِيبِ إِمَامَ الزَّمَانِ مُتَحَمِّلُ الذِّكْرِ وَكَانَ مُجْتَهِدًا شَدِيدَ الْإِجْتِهَادِ۔ اور حقیقت یہ ہے کہ تاویل کی تشریح کے اعتبار سے آدم مستجیبین میں سے، امام زمان کے مستجیبین میں سے ایک تھا، اور مستجیب حدود دین کا پہلا درجہ ہوتا ہے، بنیادی درجہ ہوتا ہے۔ مثلا کوئی مومن امام کے دین کو قبول کرتا ہے، ابھی اس نے علم میں کوئی ترقی نہیں کی، تو اس کو مستجیب کہتے ہیں۔ مستجیب قبولنے کے معنی میں ہے کہ دعوت کو اس نے قبول کیا تو اس کا نام مستجیب ہو گیا، یہ اس کا پہلا درجہ ہے۔ تو آدم شروع شروع میں ایک مستجیب تھا، کسی دائی نے دعوت کی تھی جس کو آدم نے قبول کیا تھا، اور پھر اس کو اسم اعظم ملا تھا، ذکر ملا تھا، لیکن خدا کی توفیق سے وہ بڑی کوشش کرتا تھا، بہت کوشش کرتا تھا اس اسم اعظم کے سلسلے میں، تبھی تو وہ کامیاب ہو گیا۔ ایک بار چونکہ اس کی اہمیت ہے، ترجمہ کو سنیں۔ اس میں کوئی شک نہیں کہ آدم درحقیقت تاویل کی روشنی میں امام الزمان کے مستجیبین میں سے ایک مستجیب تھا، جو ذکر کا حامل یعنی اسم اعظم دیا گیا تھا، اور وہ ذکر عبادت وغیرہ میں بڑا سخت مجاہدہ کرتا تھا۔ یہ بات تو عزیزان من، فرشتوں کے بارے میں کہ جب خداوند عالم نے اعلان فرمایا تو بظاہر فرشتوں نے اس اعلان میں اعتراض کیا، لیکن آپ سوچیں یہ کس طرح ممکن ہے کہ قرآن و حدیث میں فرشتوں کی تعریف ہے، ان کی تابعداری کی تعریف ہے، ان کی فرمان برداری کی تعریف ہے، شب روز ذکر کرتے ہیں، اس کی تعریف ہے۔ آپ اپنے پر قیاس کریں کہ اگر دن رات آپ عبادت میں رہیں، گریہ وزاری کرتے رہیں، کیا ممکن ہے کہ پھر آپ امام کے کسی کام پر اعتراض کریں گے؟ نہیں کر سکیں گے، اس کثرت ذکر کی وجہ سے، اس گریہ وزاری کی وجہ سے کہ آپ فرشتوں کے قریب ہو گئے، اس لیے آپ امام کے کسی کام میں اعتراض نہیں کریں گے۔ اعتراض کوئی اور کرے گا جو ذکر میں نہیں ہے، جو فرشتوں کے قریب نہیں ہے، جو فرمان بردار نہیں ہے، فرشتے کیسے اعتراض کر سکتے ہیں؟ جب ایک مومن اعتراض نہیں کر سکتا ہے تو فرشتے بالکل اعتراض نہیں کر سکتے۔ بات دراصل یہ ہے کہ یہ ترجمانی ہے، انٹرپریٹیشن ہے کچھ ایسے فرشتوں کی کہ وہ حقیقی معنوں میں فرشتے بھی نہیں ہوئے تھے، کہ چیزیں دو مقام پر ہوتی ہیں، اول پوٹینشلی ہوتی ہیں بحد قوت، اور دوم ایکچولی ہوتی ہیں بحد فعل۔ یہ فرشتے تھے لیکن پوٹینشلی تھے، بحد قوت تھے، بحد فعل نہیں تھے۔ اس کا ثبوت اس بات سے ملتا ہے کہ جب ان کے سامنے اسماء پیش کیے گئے، علم کے سوالات ہوئے، تو وہ उन सवालात के जवाबात को मुहैया नहीं कर सकते थे। ये भी ज़बानिहाल की बात है। और दरअसल वो फरिश्ते जो थे वो सिर्फ ज़र्रात थे, पार्टिकल्स थे। और ये वाकया जहां हुआ उसका नाम आलमी ज़र है। आलमी ज़र के बारे में आपने सुना, एक दुनिया है, एक जहान है जिसकी हर चीज एक जर्रा है। दरख्त है तो जर्रा है, ऊंट है तो जर्रा है, आदमी है तो जर्रा है, पहाड़ है तो जर्रा है, चांद है तो जर्रा है, सूरज है तो जर्रा है, सारे ही तो जर्रात हैं, सारे इंसान जर्रात हैं, हैवानात भी जर्रात हैं और नबातात भी जर्रात हैं, जमादात भी जर्रात हैं। इसलिए उसका नाम है आलमी जर। खुदा की हिकमत है। फिर उस आलम को मजमूई तौर पर खुदा ने फरिश्ता कहा, क्योंकि अब आप उनमें नफ्स नहीं है, जर्रात हैं, अगर ची हैवान की नुमाइंदगी होती है या दरख्त की नुमाइंदगी होती है या पहाड़ की नुमाइंदगी होती है तो, लेकिन वो जर्रा है। इस लिहाज से खुदा ने उनको बहुत दी कुव्वत, फरिश्तों का दर्जा दिया। तो कितनी बड़ी इनायत है कि जो लोग खुदा के वेदों को नहीं समझते हैं उनके सामने एतराज होता है कि एक जानवर, ये दरख्त, ये पत्थर, ये तफावत और ये फर्क, वो काफिर है, वो मुनाफिक है, ये मोमिन है, ये फर्क क्यों है? ठीक है, इस आलम में ये फर्क है, लेकिन जहां आलम जर है उसमें कोई फर्क नहीं है, सभी जर्रात हैं। और जब बहुत ये कुव्वत फरिश्ते हैं वो तमाम जर्रात, तो लाजिमी तौर पर एक वक्त में या एक जमाने में वो सभी फरिश्ते हो जाएंगे। देखा आपने मुसावाती रहमानी के कानून को, खुदा की बराबरी के उसूल को। तो जो फरिश्तों से एतराज मंसूब किया गया है इसमें भी रहमत है कि खुदा ने उनसे एक एतराज को मंसूब किया, फिर उसका जवाब खुद अज़रूई रहमत इनायत फरमाया और उस एतराज में जो जो हिकमतें हैं उनसे भी मोमिनीन के लिए फायदा दिलाया। एक तो उन्होंने कहा कि आदम जमीन में फसाद करेगा, इसमें राज है, इसमें बहुत बड़ी हिकमत है कि आदम जमीन में फसाद करेगा। इससे यह मंतिक बनती है कि आदम शुरू से लेकर क्यामत तक दुनिया में मौजूद है, यानी आदम की नस्ल से नबूवत और इमामत का जो सिलसिला है वो खुद आदम है और उसके सामने दुनिया में फसाद होता है। ठीक है, ये फसाद होता है, दरअसल आदम की वजह से नहीं है, इंसान को जो इख्तियार दिया गया है उसकी वजह से है। और फिर इसकी भी इसलाह करने वाला है खुदा। इसके बाद दूसरा फसाद ये है कि फसाद किसी पुराने इमारत को गिराने का नाम है। और अगर कोई शख्स एक पुराने इमारत को गिराता है, पुराने घर को, तो उसमें फायदा है कि उसकी जगह पर एक नई इमारत की तामीर करता है। ये फसाद कि आलम शख्सी में जब आप के जात में तरक्की होने वाली होती है उस वक्त याजूज और माजूज के लश्कर आकर आपके बातिन में हर चीज को जीरो बाला करते हैं, फसाद मचाते हैं, ताकि इस फसाद के बाद तामीरी नाव का काम शुरू हो जाए। दो किस्म के फसाद हो गए, اور تیسری فساد یہ ہے کہ دنیا میں دعوت حق کا سلسلہ جاری ہے، یعنی جو برحق دین ہے اس کی طرف لوگوں کو بلانے کا کام ہمیشہ جاری و ساری ہے، ٹھیک۔ لیکن اس دعوت کا نظام یوں ہے کہ دائی جو ہے، جس کو وہ بلاتا ہے، جس کو وہ دعوت دیتا ہے، اس کے عقائد اور تصورات کو زیر و بالا کر دیتا ہے، فساد کر دیتا ہے، ان تصورات کو، ان عقائد کو خراب کر دیتا ہے۔ یہ فساد ہے، تاکہ اس کی جگہ پر تعمیر نو ہو جائے۔ تو اس لفظ فساد میں جو خود خدا کی حکمت نے کہا، زبان قدرت نے کہا، ان ذرات نے نہیں کہا، اتنی ساری حکمتیں ہیں۔ ایک اور بہت بڑی بات یہ ہے کہ تجددی امثال ایک اصطلاح ہے، کسی طرح سے صوفیوں نے اس کو دریافت کیا ہے، بہت شاندار اصطلاح ہے۔